आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते
फोन से रास्ता करते 2 लाख रुपया लाओ अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़, प्रोड्यूसर हमारी सादिया हसन है। आज का प्रोग्राम जो है हमारा एक बहुत ही तकलीफ़ दे मौजू पर है, और वो मौजू है हाल ही में जो हलाकतें हुई तुर्बत के मकाम पर, और 15 नौजवान पहले उनकी लाशें मिली, उसके बाद 5 की मिली, और इससे पहले के भी बेशुमार वाक़यात हैं कि कश्तियों से उतार के उनको भटकने के लिए रेगिस्तानों में छोड़ दिया गया नौजवानों को, और वो पानी की और खाने की तलाश में ख़त्म हो गए। तो ये वो सारे लोग हैं जो एक अच्छे मुस्तकबिल की तलाश में घर से निकलते हैं, और ये सब नौजवान होते हैं, क्योंकि ज़ाहिर है कि नौजवान जो होते हैं उनसे उनके घर वालों को बड़ी तवक्कुआत होती हैं। बेरोज़गारी और गुर्बत की वजह से उन्हें जब कोई रास्ता नज़र नहीं आता, तो वो फिर उन रास्तों को इख्तियार करते हैं जो गैरकानूनी हैं, और गैरकानूनी तरीक़ा भी वो मेरा ख्याल है उनका इसलिए नहीं होता कि वो उसमें कोई फ़ायदा नहीं उठा रहे होते। गैरकानूनी ये है कि वो मुल्क से बाहर निकलने की कोशिश करते हैं, जो उन्हें नहीं करनी चाहिए, लेकिन जो एजेंट बीच में पैसा लेते हैं, जो उनको गलत रास्तों पे लगाते हैं, जो उन्हें ये समझाते हैं कि इसमें कोई ख़तरा नहीं, असल सज़ावार जो हैं वो हैं। और एक थोड़ी सी माकूल पेशरफ्त, मैं ये तो नहीं कहूँगी कि कोई बहुत बड़ी बात है, लेकिन एक पेशरफ्त जिसमें ये हुई है कि पाकिस्तान में हुकूमत ने सिलसिला शुरू किया है उन एजेंटों की गिरफ्तारी का और रिक्रूट्स का, जो कि इन बच्चों को भर्ती कर बच्चों को ढूंढते हैं और उनसे पैसे लेते हैं। तो मैं हमेशा सिटीज़न जर्नलिस्ट का जिक्र करती हूँ, ताहिर जमील साहब हमारे साथ हैं, ताहिर जमील सयाल, जो गुजरात से उनका ताल्लुक़ है। बदकिस्मती से ये नौजवान जो मारे गए उनमें से भी बेशतर गुजरात के थे, तो मतलब मेरा मतलब हालिया जो वाक़यात हैं उससे पहले तो मुख्तलिफ इलाकों के बहुत से लोग इसमें हलाक हुए। ताहिर साहब, आवाज़ आ रही है आपको मेरी?
जी,
अस्सलाम वालेकुम ताहिर साहब।
वालेकुम अस्सलाम जी।
मैं ताहिर साहब का शुक्रिया अदा करना चाहूँगी, क्योंकि ताहिर साहब जो हैं जर्नलिस्ट हैं, ख़ुद भी गुजरात यूनियन ऑफ जर्नलिस्ट के जनरल सेक्रेटरी हैं, और ये एक टेलीविज़न में काम करते हैं। सारी बातें हम इनसे अभी पूछेंगे, ख़ुद भी एक ऑनलाइन न्यूज़पेपर निकालते हैं। तो इन्होंने जो कि एक बड़ा हमारा पसंदीदा है मौजू, वो है सिटीज़न जर्नलिस्ट का, कि हमारे प्रोग्राम के लिए लोग ख़ुद अपने आर्टिकल्स, वीडियोस और ख़बरें हमें भेजते हैं। तो ताहिर साहब तो ख़ुद वाबस्ता हैं इसी शोबे से, और मैं जब ढूंढ रही थी, मुझे ज़ाहिर है कि गुजरात का कोई नंबर नहीं मिल रहा था, तो ताहिर साहब ने मेरी मदद की नंबर ढूंढने में भी, और उसके बाद वीडियो जो आप देख रहे हैं फेसबुक पर, हज़ारों लोगों ने आके उसे देखा है, अपने कमेंट्स किए हैं, जो हम अभी प्रोग्राम में शामिल करेंगे। मैं ताहिर साहब आपसे ये पूछती हूँ कि ये क्या वजह है, क्या गुजरात से पंजाब में सबसे ज़्यादा लोग बाहर जाने की कोशिश करते हैं?
जी, ये पंजाब में दो अजला हैं, मंडी बहावलदीन और गुजरात, यहाँ के लोग जो हैं वो बहुत ज़्यादा उनका रुझान है बाहर जाने के लिए ना
जी।
तो वैसे भी यूरोप में जो है वो कहते हैं कि 50-60% जो हैं वो जो ओवरसीज पाकिस्तानी वहाँ बैठे हैं यूरोप में, उनमें से कहते हैं कि 50-60% जो हैं वो गुजराती इलाके के जो लोग हैं वहाँ ताज पर ये रहे।
अच्छा।
तो वो देखा देखिए एक सिस्टम चल रहा है, लेकिन इसकी बुनियादी वजह जो है वो यहाँ पे कह लें कि गुर्बत तो ऑलरेडी है, पूरे मुल्क का ये मसला सबसे बड़ा मसला यही है गुर्बत, लेकिन गुजरात में चूंकि ये जो ज्यादातर लोग जो है दूर दराज इलाकों से, जो कह लें कि थोड़े से रूरल एरियाज हैं हमारे, वहाँ के लोगों का बहुत ज्यादा रुझान है, एक गली में से एक घर में से एक बंदा चला गया, उसने 10 बंदे पीछे बुलाने हैं, चूंकि यहाँ पे बेरोजगारी भी है, तो इस हवाले से लोग यही ज्यादा बेहतर समझते हैं, इतना रिस्क उठाते हैं, अपनी जान को हथेली पे रखते हैं कि वहां जाके अगर हम लोग अगर सेट हो जाएंगे या अल्लाह करे पहुंच जाएंगे किसी तरीके से, तो पीछे वालों जो है उनका एक सिस्टम घर का बेहतर हो जाएगा, लाइफ स्टाइल जो है या एक मेयारी जिंदगी बेहतर हो जाएगा, यही वजह है मैं समझता हूँ कि
میں یہ سوچ رہی تھی طاہر صاحب کہ شاید ہم اس طرح کے پروگرام کریں, اگر ہم یہ چیزیں دکھائیں لوگوں کو تو ان کی سمجھ میں آئے کہ جب ایک 18 یا 17 سال کا لڑکا باہر جانے کی کوشش کرتا ہے, اس کی پوری زندگی اس کے سامنے ہوتی ہے. ہو سکتا ہے اگر وہ اپنے ملک میں رہ کے کام کرے, پڑھے, کوئی ٹیکنیکل ٹریننگ حاصل کرے. مجھے یہ تو معلوم ہے کہ اس میں سب سے بڑی ذمہ داری ریاست کی ہے کہ وہ ایسی سہولتیں فراہم کرے, لیکن خود بڑوں کی, ماں باپ کی, بڑے بہن بھائیوں کی, ان کی بھی ذمہ داری ہوتی ہے کہ بچوں کے اوپر یہ برڈن نہ کریں ان کو. مطلب ان کو ایسا نہ لگے کہ اگر انہوں نے باہر جا کے کمایا نہیں تو وہ مایوس کر دیں گے اپنے ماں باپ کو. تو آپ کو لگتا ہے کہ اس واقعے سے کچھ سبق سیکھیں گے لوگ, اس کا کچھ اثر ہوگا؟
اس میں سبق سیکھنے والی تو بات میں نہیں سمجھتا کہ دور دور تک کہیں نوجوان اصل میں کوئی تھوڑی سی بھی اویئرنیس ہوگی اس حوالے سے, کیونکہ یہ گزشتہ 5-6 دن سے پورے دنیا کے میڈیا میں یہ چیزیں ڈسکس ہو رہی ہیں کہ جو 15 سے 20 بندے وہاں پہ ہلاک ہوئے ہیں تربت میں. لیکن کل ہی کی بات ہے کہ گجرات میں, کیونکہ ابھی ایف آئی اے والے بھی بڑا اچھا, یعنی اس حساب سے جو کہ کچھ عرصہ پہلے ان کو آنکھیں کھولنی چاہیے تھیں, ابھی پچھلے کم از کم 8-10 دن سے جب سے یہ واقعہ روپ گیر ہوا ہے 15 نومبر سے, تب سے وہ لوگ بہت مطلب کہنے کے صورت کے ساتھ کام کر رہے ہیں. کل انہوں نے گجرات کے مختلف اڈوں سے, بس اسٹینڈ سے, ویگن اسٹینڈ سے, مطلب وہ اپنے ایک نیٹ ورکنگ کی ہوئی ہے. کل انہوں نے 7 بچے جو ہے نوجوان لڑکے ایجنٹ کے ساتھ وہ گرفتار کیے ہیں.
اچھا,
یعنی حساب لگائیں کہ کیونکہ وہ بچے کیا, وہ لوگ یا ان کے گھر والے کیا وہ میڈیا سے ریلیٹڈ نہیں ہیں, کیا وہ نیوز نہیں دیکھتے, کیا وہ اخباریں نہیں پڑھتے, یا ان کو نہیں پتا کہ گجرات شہر میں یا گجرات کے کسی علاقے میں اس طرح بچوں کی لاشیں آئی ہیں, یا پاکستان میں یا پنجاب میں کہہ لیں, سب لوگوں کو سب کچھ پتا ہے, لیکن اس کے باوجود بھی وہ رسک اٹھانے کو تیار ہیں. وہ لوگ بھی اسی ٹریک پہ جا رہے تھے, کوئٹہ کی گاڑی میں بیٹھے ہیں, کوئٹہ کی گاڑی سے ایف آئی اے والوں نے اتارا ہے انہیں. تو مطلب وہ شعور کبھی بھی ڈیولپ نہیں ہو رہا نا, اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ اس کے پیچھے اتنی غربت ہے یا اتنے مسائل ہیں لوگوں کے گھروں میں کہ لوگ وہ ایک رسک لینے کو کہہ لیں زیادہ ترجیح دیتے ہیں کہ یار اللہ خیر کرے, بے شک وہ 99% موت کا چانس ہے, وہ کہتے ہیں کہ 1% بھی اگر زندگی ہے تو بچ گئے تو کچھ بن جائے گا پیچھے والوں کا, نہ ہوا تو مر تو یہاں پہ بھی رہے ہیں. اس میں بڑا جو ہے وہ فیکٹر میں سمجھتا ہوں کہ حکومتی ہماری, حالانکہ جب یہ نون لیگ کی حکومت آئی ہے اسٹارٹنگ میں انہوں نے 10 لاکھ نوکریاں نوجوانوں کے لیے اعلان کیا, جی دیں گے یہ کریں گے, ابھی تک بھی وہ اعلان ہی ہے, 4.5 سال گزر گئے ہیں. میں نہیں سمجھتا کہ آئندہ 3-6 مہینوں میں حکومت کوئی بہتر اقدامات کرے گی.
صاحب ہماری جو ساتھی ہیں, ہماری پروڈیوسر ہیں سعدیہ اسد, ان کا تعلق بھی منڈی بھاؤ دین سے ہے, تو ہمارے جیسے کہ آپ نے مدد کی میری کہانیاں ڈھونڈنے میں, ہماری پوری ٹیم جو ہے وہ میری کہانی ایک ایسا پروگرام ہے جس میں ہر ایک کی کوشش ہوتی ہے کہ جو بھی کانٹریبیوٹ کرے. تو انہوں نے مجھے بتایا کہ یہ جانتی ہیں کیسے نوجوان کو, ندیم کو, ایک بچہ تھا وہ اس وقت 17 سال کا, جو اسی طرح سے گھر سے نکلا تھا روزی کمانے کے لیے, پھالیاں سے ان کا تعلق ہے, اور ان کے بھائی مبین نے وہ کہانی سنائی ہے. ہم وہ کہانی سنتے ہیں اور پھر آگے بات کرتے ہیں.
جی مبین نام ہے میرا, پھالیا سے منڈی بول دین سے, مبین شہزاد. والدین تو مرغوں کا کام کرتے تھے, دکان تھی بازار میں نا, ندیم شہزاد نام تھا, 17 سال عمر تھی اس کی, کچھ بھی نہیں کرتا تھا, 10 میں پڑھتا چلا گیا ہے باہر, بس بے روزگاری کی وجہ سے جی, انکم نہیں ہے. ہاں جی حالات ایسے تھے, نرم تھے حالات ہمارے, ہم 3 بھائی تھے اور 5 بہنیں ہیں, گزارا مشکل تھا. ہم ادھر گریس میں ہوتے تھے نا دونوں بھائی, بھی کہتا تھا میں نے آپ کے پاس ہی آنا ہے. ادھر ندیم شہزاد نام تھا, میں 31 میں گیا تھا, 31 میری ایج تھی, ایجنٹ کے ساتھ گئے تھے ہم ادھر سے نا, کراچی سے بائیر گئے تھے یمن سے ہم شپ کے ذریعے گئے تھے یونان. سفر کے دوران مشکل تو بڑی پیش آتی ہے, تو جب بے روزگاری پاکستان میں ہو, گھر کا سرکٹ نہ چلتا ہو, قانونی طریقے سے کون سا یورپ والے ویزا دیتے ہیں, غریب آدمی کو کون سا ویزا ملتا ہے, بزنس مین کو ویزا ملتا ہے جانے کے لیے. میں وہاں پر ڈلیوری کرتا تھا ہوٹل کی, کھانے گھروں میں دے کر آتا تھا. ہم تو ادھر سے یمن کی طرف گئے تھے, ادھر سے دشواری نہیں تھی, بس طبیعت خراب ہو جاتی تھی سمندر میں نا شپ میں. ندیم بار بار کہتا تھا میں نے بھی آپ کے پاس آنا ہے, میں نے بھی آپ کے پاس آنا ہے, بس بے روزگاری کی وجہ سے جی, انکم نہیں ہے. وہ 15 تھے کشتی میں بیٹھے ہوئے تھے, کشتی جو نا جو بڑا شپ ہوتا ہے وہ درمیان میں کھڑا تھا جہاں گہرائی میں پانی ہوتا ہے, تو جو کشتی جو لے کر جا رہی تھی وہ راستے میں ڈوب گئی, जो 6-7 थे जिनको तैरने की जात थी, तैरने की, वो तैर कर पीछे आ गए तो 7-6 फोत हो गए। कोई सियालकोट का था, कोई मंडी पोलथीन का था, कोई इधर गो है गज्जन, कोई उधर का था, नहीं वो तो तैर कर बाहर निकल आए ना, उसने कोई मदद नहीं की किसी की। जैन तो उधर खड़ा गुजरात करता।
तो क्या फिर आप लोगों को कैसे इतला मिली, क्या गुजरी आप लोगों पे?
उधर ही हमें यूनान में इतला मिली थी, उधर से काफी लड़के थे ना, उधर 60-70 थे गेम में पीछे बैठे हुए थे, 15-15 लेकर ना शिप में जाना था उन्होंने, हाँ जो पीछे बैठे थे उन्होंने इतला दी थी। माँ बाप का और अपना भी हाल नहीं रहा था, माँ बाप का तो लगा ना भी, अपना भी नहीं, सगा भाई था हमारा, छोटा भाई था, अभी तक नहीं बर्दाश्त हो रहा उसका जो दुख है। बड़ा प्यारा बेटा था वो, बहुत तेज था वैसे, पढ़ा लिखा 10 में पढ़ता था, बहुत खूबसूरत था, खास बात वैसे ही बड़ा प्यारा था, बहुत इखलाक वाला था, नमाज भी पढ़ता था 5 टाइम की, बहुत ही प्यारा बेटा था। जो प्रदेश की जिंदगी होती है वो आपको भी पता है, बड़ी अपसेट होती है, घर में जो होता है वो आदमी रिलैक्स रहता है, पाकिस्तान में कुछ भी आमदन हो, थोड़ी ज्यादा भी हो थोड़ी कम भी हो, तो रिलैक्स रहता है।
तो जब नदीम का यह हादसा हुआ तो उसके बाद आप लोगों को ये बात समझाते हैं कि नहीं अपने मुल्क में रहो मत जाओ?
हाँ जी समझाते हैं जी, दोस्तों को बेटों को समझाते हैं आप।
तो आपकी अम्मी, हाँ। अम्मी पे क्या गुजरी जब उन्होंने ये खबर सुनी, उनका छोटा बच्चा था सबसे, तो बेटा यानी, तो क्या उसके बाद कैसे संभली वो?
अभी तक नहीं बर्दाश्त हो रहा हमें, जब हमारी बात होती है भाई की मकसद है रोना आ जाता है, नहीं बर्दाश्त होता अभी तक। माँ तो माँ होती है ना जी, माँ के पास फिर कौन सा बर्दाश्त होता है, इतना बड़ा दुख बेटे का, डेड बॉडी भी नहीं मिली, और इससे बड़ा क्या दुख होना था।
तो किसी की भी नहीं मिली, वो जितने डूबे थे लोग किसी की डेड बॉडी नहीं मिली?
नहीं 4 लड़कों की मिली, 2 की नहीं मिली, तो वहाँ सारे थे ना एक दूसरे के, गाँव के लड़के थे ना, 8 आदमी थे वो गाँव के लड़के थे, उन्होंने फिर इतला दी पुलिस वालों को, पुलिस वाले आ गए, हेलीकॉप्टर वाले आ गए, वो लेकर चले गए फिर उनको अस्पताल में, अस्पताल में फिर अम्बेसी में रब्ता हुआ है, अम्बेसी के जरिए फिर वापस आ गए डेड बॉडी।
बिन क्या आपके इलाके से बहुत नौजवान बाहर जाते हैं गुजरात से, मंडी भाउद्दीन से, क्या ये एक
इसकी वजह बेरोजगारी भी है और एक दूसरे की तरफ देख कर भी आदमी जाते हैं, उसका भाई गया हुआ, उसका बेटा गया हुआ, मैं भी बाहर जाता हूँ।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, बिजली करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन आप प्रोग्राम सुन रहे हैं वॉइस ऑफ अमेरिका से मेरी कहानी। आपने पते नोट कर लिए होंगे, आप भी ये कहानियाँ हमें भेज सकते हैं, या जैसे कि ताहिर सयाल साहब हमारे साथ हैं, इन्होंने जिस तरह हमारी मदद की वीडियो भेज के, तो ऐसी कोई कहानियाँ हों जो कि आप समझते हों कि मुआशरे से ताल्लुक़ रखती हैं और एक किरदार अदा कर सकती हैं, तो आप ज़रूर हमें भेजिए। ताहिर साहब, आपने जो वीडियो मुझे भेजे थे उन पर कुछ कमेंट्स भी आए, तो मैं आपको सुना देती हूँ, क्योंकि और इस प्रोग्राम के बारे में भी। شعیب حسن نہالے کا نے تو ان خاندانوں سے کوئی سوال پوچھے تھے کہ انہوں نے کیسے صبر کیا, تو میں بتا دوں کہ طاہر صاحب نے مجھے کہا ہے کہ آئندہ ہفتے میں یہ ضرور کوشش کریں گے وہ نمبر ڈھونڈنے کی ان خاندانوں کے, مطلب نمبر تو موجود ہے لیکن کیونکہ وہ دور دراز گاؤں میں رہتے ہیں تو ان سے کانٹیکٹ کرنے کی, تو ہم تب ضرور ان سے آپ کی بات کرائیں گے اگر ہمیں کوئی مل گئے. محمد طارق چکتائی ہمارے ساتھ ہیں چنیا سے, عاشق حسین خاص خیلی نے بھی اپنی محبت کا اور افسوس کا اظہار کیا, چودھری عرفان علی نے ناراضگی کا اظہار کیا ہے کہ کیا میڈیا کو اس طرح کی خبریں دینی چاہیے. میں طاہر صاحب آپ سے ہی پوچھوں گی, کئی دفعہ مجھے پتا ہے کہ اس میں بڑی دشواری ہوتی ہے صحافیوں کی حیثیت سے ہم سب کو, کہ کوئی خبر ہوتی ہے اتنی تکلیف دہ ہوتی ہے, ہم سوچتے ہیں کہ جیسے پشاور کے بچوں کی خبر تھی, یقین مانے اس پروگرام کو کرتے ہوئے 10 بار میں نے سوچا کہ کس طرح لوگ محسوس کریں گے, ماں باپ کیا جواب دیں گے, لیکن یہ بات ہے کہ اگر یہ واقعات سامنے نہیں آئیں گے تو ان کا تدارک کیسے ہوگا, اور پھر ایک یہ ان کے زخموں کے لیے ایک مرہم بھی ہوتا ہے جن کے بچے چلے جاتے ہیں یا جن کے گھر والے, تو آپ اس کو کس طرح سمجھتے ہیں کہ میڈیا کو اس کو دینا چاہیے ان خبروں کو؟
جی بالکل دینا چاہیے. دیکھیں گزشتہ 10-12 سال 15 سال سے جب سے میڈیا آزاد ہوا ہے مشرف دور سے تب سے لے کے ابھی تک عوام بہت زیادہ باشعور ہوئی ہے. جو لوگ یہ چیز کہتے ہیں کہ صحافیوں کو میڈیا کو مطلب یہ چیزیں نہیں دکھانی چاہیے, تو کس طرح لوگوں کو علم ہوگا اس چیز کا؟
بالکل
ہم لوگ بلکہ میڈیا جتنے بھی مختلف میڈیم جو ہمارے کام کر رہے ہیں مختلف قسم کے, وہ ان کا بلکہ ان کو اپریشیٹ کرنا چاہیے اس حوالے سے کہ صحافیوں کی جو ہے وہ اپنا ٹائم کس طرح جو ہے وہ ایکسپینڈ کرتے ہیں, کس طرح وہ ساری ڈیٹیل اکٹھی کر کے دوسروں کو اس لیے دکھاتے ہیں تاکہ کوئی دوسرا ان کو دیکھ کے جو ہے وہ اس کا تھوڑا سا اثر لے یا اس کو تھوڑا سا سبق حاصل کرے اس سے. لیکن اگر لوگ یہ اس طرح کے ہیں, لیکن بہت زیادہ میں سمجھتا ہوں لوگ جو ہیں وہ اپریشیٹ کرنے والے ہیں
جی
میڈیا کے کردار کو,
اور اس میں ایک جرم ہی ہے, اس میں تو ایک جرم ہے اور وہ پکڑے جا رہے ہیں مجرم, جو ایک اچھی بات ہے. اچھا میں کچھ اور کمنٹس بھی سنانا چاہوں گی, پھر سعدیہ ہمارے ساتھ ہیں موجود اس وقت, ان سے بات کرتے ہیں. شاہد حمید صاحب نے لکھا تھا ہے بہت معقول بات کہ دور دراز علاقوں میں رہنے والوں کو یہ معلوم نہیں ہے غالباً کہ اس وقت پورے یورپ کی اپنی اقتصادی حالت کیا ہے اور وہاں لوگوں کی اپنی زندگیاں کتنی خراب ہیں, تو غیر قانونی طور پر جو پہنچتے ہیں ان کے لیے کچھ بھی نہیں ہو سکتا وہاں پر. میں اس سے اتفاق کرتی ہوں اور اسی لیے ضروری ہے خاص طور پہ پاکستانی میڈیا کو اور اس کے ایک نمائندے ہمارے ساتھ بیٹھے ہیں کہ وہ زیادہ سے زیادہ لوگوں کو آگاہ کرے کہ جب آپ ان ملکوں میں پہنچتے ہیں تو آپ کی کیا درگت بنتی ہے, یہ جاننا بہت ضروری ہے. عادل جہانگیر صاحب نے بھی ان خاندانوں سے اپنی محبت کا اظہار کیا ہے اور ان کے لیے دعا کی ہے مرنے والوں کے لیے. ماہیہ بلوچ نے لکھا ہے کہ ہزاروں بلوچوں کو مارا گیا لیکن آپ نے کبھی ان کا ذکر نہیں کیا. اسی طرح کے خیالات کے اظہار الفیصل تگوالا سنگت بلوچ نے بھی کیا ہے. میں آپ کو تینوں کو یہ بتانا چاہتی ہوں اور ان لوگوں کو جو ایسا سمجھتے ہیں کہ ہمارے پروگرام میں یعنی وائس آف امریکہ میں ہم ہر قسم کی جو انسانی حقوق کے خلاف ورزیاں یا بے انصافیاں ان کا تذکرہ کرتے ہیں. غالباً آپ کو ایسا لگ رہا ہوگا کہ یہ واقعہ جس پہ بات ہو رہی ہے یہ صرف بلوچستان کے حوالے سے نہیں ہے, لیکن میں واضح کرنا چاہتی ہوں کہ ہم سب زیادہ تر سب لوگ یہ ہی سمجھتے ہیں کہ اس میں قصوروار وہ لوگ ہیں جو ان نوجوانوں کو بے وقوف بنا کر ان سے پیسے اینٹ کر انہیں ان علاقوں کے راستے لے جاتے ہیں. بلوچستان تو اس لیے اس واقعے میں ہے سرخیوں میں کہ ظاہر سرحد اس کی ایران سے ملتی ہے اور یہ وہاں سے سرحد پار کرنا چاہتے تھے, اور ایسا نہیں ہے کہ اگر وہاں پہ کوئی ہلاکتیں ہوتی ہیں اس میں کسی نسل کی یا کسی مذہب کی کوئی اس میں نہیں ہے کہ فرق رکھا جائے. اور کم از کم میں اپنے پروگراموں کے لیے یعنی اپنی ادارے کے پروگراموں کے لیے آپ کو بتا سکتی ہوں کہ ہم بہت غیر جانبداری کے ساتھ تمام واقعات کو کور کرنے کی کوشش کرتے ہیں اور اسی لیے ہمارے نمائندے بلوچستان میں موجود ہیں. اچھا اور ہم ابھی پڑھیں گے, محمد ذیشان نے یہی بات لکھی تھی کہ سیدھے سادھے لوگ ہیں, خدا کرے انہیں عقل آ جائے. اس اور ہمارے ساتھ اس وقت موجود ہیں سعدیہ اسد. سعدیہ آپ نے سے میں نے کہا تھا کہ ترجمہ آپ سنوائیں گی ہمیں, بتائیں گی یہ کہانی آپ نے بھی ایڈٹ کی ہے جو طاہر صاحب نے بھیجی تھی, تو چلیے وہ ہم سنتے ہیں.
کئیوں کو 5000 لیا, کئیوں کو 7000, اگو پنجور گئے جی ہاں, پھر اتنے گئے ہیں پنجور گئے ہیں, جدو اتنے پھر شامی بیٹھے ہیں صبح پہنچے پنجور اڈے سے اترے ہیں, اگے انہوں کا گڈی والا آیا منڈے دے نال سن, انہاں جینٹ نو کال کیتی, جینٹ نے آکھیا انجا ایندا بندہ آیا گڈی تے, منڈے نال دے سن انہاں کیتی پٹھان سن کوئی پتہ نہیں کون سن, انہاں کیتی کال ٹیوٹا لینا ہے, انہیں آخیا کتنے کی نال دا کتنے کتنے بندے ہو, منڈا ساڈے نال مینوں نہیں پتا, مینوں تے کسے گل دا پتا ہی نہیں, جی منڈے نہیں جی میں نے گل کی, گھر بیٹھے نے
जी शनाज, इसमें वो यही बता रहा है कि किसी से उन्होंने 5,000 लिए थे, किसी से 7 लिए थे, और ये ग्रुप था, तो वहाँ उस ग्रुप के लड़कों ने एजेंट को कॉल करके बताया कि हम यहाँ हैं, तो उसने बताया कि इस तरह का एक शख्स आएगा और वो आप लोगों को पिक करेगा, यानी वो आपस में जानते बिल्कुल भी नहीं थे, तो उन एजेंटों का आपस में रबता था कि कहाँ से कौन पिक करेगा और कैसे वो जाएंगे।
अच्छा,
तो इस तरह से फिर वो बैठा पंजगोर से एक दूसरी गाड़ी पे।
अच्छा,
जो ये लड़का बात कर रहा था।
तो हम ये कहानी तफसील के साथ, और ये खुशी की बात है कि ये बच गया बच्चा जो है, तो हम इसकी कहानी सुनवाएंगे आपको अपने अगले प्रोग्राम में। ताहिर साहब कोशिश कर रहे हैं इन लोगों से कांटेक्ट करने की और नंबर हासिल करने की। ताहिर साहब, सादिया जो हैं, चूँकि इनका अपना वो इलाका है, तो इनसे मैं ये भी पूछूंगी सादिया, जो मैंने ताहिर साहब से पूछा, कि क्या मंडी भाउद्दीन से बहुत लोग बाहर जाते हैं?
शनाज, मंडी भाउद्दीन से बहुत ज़्यादा लोग बाहर जाते हैं, और मैं आपको फर्स्ट हैंड जो है इन्फॉर्मेशन देती हूँ कि मेरा अपना भाई FSC करने के बाद, उसकी अपनी ख्वाहिश थी कि मैं बाहर जाऊं, क्योंकि मेरा बड़ा भाई बाहर था, तो उसको लगता था कि वो बहुत ही ऐशो इशरत की ज़िंदगी गुजार रहा है और यहाँ पर तो बिल्कुल जॉब्स नहीं हैं, तो मैं क्यों पढ़ूं, यानी हम पढ़ाई अफोर्ड भी कर सकते थे, अच्छे कॉलेज में वो पढ़ रहा था, तो उसने पढ़ाई सिर्फ इस ख्वाहिश में छोड़ दी कि मैं आज गया कि कल गया। जब उसका जायज़ तरीके से नहीं लग सका, तो उसने गुजरात के एक एजेंट को पैसे दिए, वो समंदर के रास्ते मेरे भाई को लेके गया था, तो वो हमें बताता है कि जब वो एक कहीं पहुंचे आधे रास्ते में, उनको लगा कि अटैक हो गया है और कोई आया है, तो उन्होंने जो कश्ती वाले थे, क्योंकि हमारे इलाके के थे गुजरात के, तो वो जानते थे मेरे भाई को, बाकियों का तो कुछ उसे पता नहीं कि उन्होंने कहाँ उनको मजबूर किया कि आप छलांग लगा दो, कैसे इसको ऊपर जो स्टीमर होता है वहाँ छुपा दिया।
अच्छा,
तो वो कहते हैं कि इतनी देर बंद रहा कि मुझे लगा कि बस मेरा आखिरी टाइम आ गया, यानी बहुत छोटी सी जगह थी और सांस बिल्कुल बंद होने लगा, बहुत ही मुश्किल से सारा सामान समंदर में गिरा दिया, और फिर बहुत ही किसी, जब उनको लगा कि अब सब हालात ठीक हैं, तो फिर निकाला, आधे लोग थे और आधे नहीं थे, जिसका मतलब है उन्होंने छलांग लगा दी थी समंदर में। तो जब वो साहिल पे उतरे, तो उसके बाद उनको कुछ, उनका कोई वहां पर बेजारो मददगार थे वो, तो मतलब ये मैं आपको अपने घर की बात बता रही हूँ,
और एक ऐसे घर की जहाँ खुशहाली भी थी,
खुशहाली मतलब भी थी,
ऐसा नहीं था कि गुर्बत या बेरोजगार, ये एक शौक, एक जुनून है,
एक जुनून है, और उनको ये लगता है कि बाहर जाएंगे तो वो मतलब उनके पास पैसा ही पैसा, और रेल पेल, ये तो मैं अपने भाई का आपको बताती हूँ कि फिर वहां जाने के बाद जो चौधराहट थी अपने गांव में वो बिल्कुल ख़त्म होगी, उसने पेंट किए, उसने मतलब बहुत ऐसे ऐसे काम किए जिनका उसने सोचा भी नहीं था, तो वो सारी चौधराहट, वो सारा कुछ वहां जाके निकल जाता है।
सही,
और तो फिर ऐसी
वापस आ गए, फिर वो
वापस आ गए।
अच्छा,
मतलब बहुत वहां पे काम किया, और जब वापस आया तो वो हमेशा ये कहता है कि मैंने अपनी जवानी जो है वो छोटे छोटे कामों में दे दी, मैं सोचता था अच्छा आज दूध पीऊँ, इतने पैसे हैं कि ना पीऊँ, घर में भैंसें हैं, दूध की रेल पेल, तो वहां सोचना कि आज पीऊँ कि ना पीऊँ, मतलब तो मतलब ये ऐसे ख्वाब देखते हैं लड़के और समझते हैं कि जन्नत है, दूसरी तरफ ऐसा कुछ नहीं होता, बहुत मेहनत करनी पड़ती
है। बहुत शुक्रिया, और यहाँ हम ये भी बता दें कि फरहान हम जो है हमारे बहुत ही अच्छे डायरेक्टर हैं, और वो एक फिल्म बनाने का सोच रहे हैं इस बारे में,
काफी हद तक काम हुआ,
काम भी हो गया है, और फरहान वो है जिनकी फिल्म सावन जो है मुतअद्दिद बैनुल अक्वामी इनाम हासिल कर चुकी है, वो मेरे हाथ ही नहीं आते, मैं बड़ी कोशिश करती हूँ,
उन्होंने बहुत शूट भी कर लिया है इस फिल्म।
अच्छा, और खासतौर पर टोबर टेक्सिंग में जाकर
किया है,
तो बहुत शुक्रिया सादिया। अब हम लेते हैं कॉलर्स को अपने, और मैं आपसे कहूंगी कि मुफ्त कॉल करें आप हमारे 0800-77-77-89 हमारे साथ मौजूद भी हैं हमारे एक कॉलर जिनका नाम है तारिक चुगताई साहब। तारिक साहब अस्सलाम वालेकुम, आपको आवाज आ रही है मेरी? तारिक साहब
जी,
जी तारिक साहब फरमाइए।
और बाकी वो जसादिया ने पूरी घर की बात बता दी, तकलीफ से वाक्य ये है कि ये मुल्ज़िम तो पकड़े गए ना, लेकिन हैरानकुन बात आपके इलम में पहले भी है कि ये इसमें कानून की इतनी बेबसी है, ये मुल्ज़िम वो पकड़े गए रेडेंडेंट, लेकिन वो कानून में इतने नुक्स है, वो कानून साजी की अब जरूरत है इसमें, तो वो सजा से बच जाएंगे, अगर सजा मिली भी तो बहुत थोड़ी मिलेगी, आपको हाईलाइट हो गया ना मसला, तो अरबाब इख्तियार को ये चाहिए कि इसमें ऐसी मजबूत किस्म की कानून साजी हो कि इनको करार बाकी सजा कम अज कम।
मेरा ख्याल है कि जिस सतह पर ये मसला उठा है तो गालबन इसमें कहीं ना कहीं कोई तदारुक जरूर होगा, اور کم, یہ تو آپ نے بالکل صحیح فرمایا کہ اتنی اتنی بڑے سطح پر یہ موجود ہے, اور کسی ایک شہر میں, ہم نام اس وقت پنجاب کا آیا ہے لیکن مجھے یہ معلوم ہے کہ کراچی میں بے شمار ایجنٹ جو ہیں اس طرح کے کام کر رہے ہیں, کیونکہ جتنے بھی بڑے شہر ہیں, اور پھر وہ بھرتی کے لیے ان چھوٹے چھوٹے گاؤں میں جاتے ہیں اور معصوم بچوں کو بیوقوف بنا کر ان کو, کیونکہ ایجنٹ بذات خود ایسا ایجنٹ ہونا جو سفر کا انتظام کرتا ہے ایک بہت ہی مستحسن چیز ہے. ہم ان ایجنٹوں کی بات کر رہے ہیں جو غیر قانونی طریقے سے جو پکڑے گئے ہیں اور جو پاسپورٹ جھوٹے اور تصویریں لگانا. لیکن آپ لوگ یاد رکھیے, میں اپنے تمام سننے والوں سے کہوں گی کہ آپ یاد رکھیے کہ آپ جب ایک جھوٹا پاسپورٹ بنواتے ہیں نا, تو آپ اپنے اس جرم میں, اس شخص کے جرم میں خود کو شامل کرتے ہیں, کیونکہ وہ تو جرم کر رہا ہے لیکن آپ اس کے حصے دار ہیں. اگر آپ اس کو پیسہ نہ دیں, اگر آپ اس سے جھوٹا پاسپورٹ نہیں بنوائیں, تو وہ کام زیادہ نہیں چل سکے گا. اچھا, میں کچھ اور میسیجز پڑھنا چاہتی ہوں. مہوش اقبال خان نے ایک بہت اچھی نظم مجھے بھیجی ہے جو ایک ماں کی پکار ہے اور جو ایک یونیورسل ہے کہ وہ ایک جب اس کا بچہ مرتا ہے تو وہ کیا کہہ رہی ہے. تو آپ ویب سائٹ پہ ہماری دیکھ سکتے ہیں اس کو. ندیم اکمل, انعام خان اور ارشیا مقصود, ان سب نے بھی بہت محبت کے جذبات کا اظہار کیا ہے. اور مزید جو بھی میسیج آ رہے ہیں میں ساتھ ساتھ آپ کے لیے پڑھتی جاؤں گی. طاہر صاحب, اب مجھے بتائیے کہ آئندہ ہفتے آپ کیا ارادہ رکھتے ہیں کہ کس طرح سے یہ لوگ کہاں پر ہیں, یہ لوگ ان کے گاؤں وغیرہ کس مقام پر ہیں گجرات میں؟
یہ ہمارے گجرات سٹی سے تقریباً کوئی 35-40 کلومیٹر آگے ان کا گاؤں ہے.
جی
اس سے پہلے جو 15 نومبر کو سب سے پہلا جو واقعہ ہوا تھا جس میں 15 بندے انہوں نے وہاں پہ ہلاک کیے تھے تربت میں, وہاں پہ ان میں بھی ایک ڈیڈ باڈی جو تھی وہ گجرات کا علاقہ ہے, یہاں پہ وہاں پہ ایک گاؤں میں آئی تھی, وہ بالکل بارڈر ایریا تھا انڈیا کے ساتھ. تو ابھی یہ جو ہیں یہ گجرات سے تقریباً 35-40 کلومیٹر آگے ان کا گاؤں ہے. تو ہم میں ارینج کر رہا ہوں, انشاءاللہ کوشش کرتے ہیں 2-3 دن میں ہم لوگ پیرنٹس کے ساتھ بھی جا کے وہ ان کے جو ہیں وہ تاثرات وہ سامعین تک پہنچائیں. اصل میں طارق صاحب کی ایک بات کو تھوڑا سا میں وہ بڑھانا چاہتا ہوں. طارق صاحب نے بڑی اچھی بات کی ہے کہ اس میں قانون سازی کی ضرورت ہے, لیکن جیسا کہ آپ کو بھی پتا ہوگا آج سے 6 مہینے پہلے پورے سوشل میڈیا میں بھی اور ہمارے میڈیا میں بھی بڑی ساری یہ چیزیں جو ہیں پاکستان میں بھی پورے ورلڈ لیول پہ چلی تھیں. اسی علاقے میں, تربت کے علاقہ میں کہہ لائیے, بلوچستان کے علاقے میں چند بچے جو تھے ان کی ویڈیو وائرل ہوئی تھی جن کو استریاں لگا کے کمر کے اوپر جو ہے وہ مجبور کرتے تھے ساتھ.
میرا خیال یہ ہے کہ ہم اس وقت اس کو, اگر یہ کیونکہ ایک دوسرا مختلف موضوع ہے, تو ہم اس کو اس وقت نہ کریں طاہر صاحب, اور ہم بات کریں صرف اسی پہ, یہ جو بچوں کے گم جانے کا ہے. تو میں صرف یہ جاننا چاہتی ہوں کہ آپ یہ جو گرفتاریاں مزید ہوئی ہیں اس وقت نا, جو آپ نے بتایا تھا کہ FIA نے مزید لوگوں کو پکڑا ہے, تو ان میں سے کسی پر اس سے پہلے والوں پہ فرد جرم عائد ہوئی یا ابھی تک وہ کسٹڈی میں ہیں خالی؟
نہیں ابھی تک نہیں, ابھی تک تو وہ سارے وہ پروسیس چل رہا ہے ان کا. دیکھیں ان 5-6 دنوں میں تقریباً 12-14 جنس جو ہیں وہ یہاں سے انہوں نے پکڑے, لیکن یہ سارے جنس جو ہیں یہ سارے ڈمی ہیں. مطلب 15-15, 20-20 ہزار ان کی کمیشن ہے, 1.5-2 لاکھ یہ لیتے ہیں. تو ٹوٹل ان بچوں سے انہوں نے 1.5-1.5 لاکھ کی ڈیمانڈ کی ہوئی تھی, بلکہ لیے ہوئے تھے. ان میں سے 15-20 ہزار یہ لوگ لیتے ہیں. وہ 12-14 بندے انہوں نے پکڑے ہیں. وہاں پہ جو مرکزی کردار ہے ان سب کو, جو جن کی جس کے حوالے کیا جاتا ہے وہاں تربت میں, اصل ایجنٹ وہ ہے وہاں پہ صادق نام کا, المعروف طالب خان اسے کہتے ہیں.
تو اسے سب سے پہلے اسی کو پکڑا گیا تھا نا جب گرفتاریاں ہوئی تھیں, تو جو پہلی خبر ہم نے کی تھی. کیونکہ ہمارے پروگرام کا وقت ختم ہو رہا ہے, بہت شکریہ, آپ نے بہت زیادہ جو ہے ہمیں اپڈیٹ بھی کیا تمام حالات سے, اور انشاءاللہ اگلے ہفتے بھی ہم جاری رکھیں گے. اور عابد علی نے, اگر مجھے صحیح نام یاد ہے, تو آپ نے یہی بتایا تھا کہ عابد علی نے وہ انٹرویو ریکارڈ کیا تھا جو ایک بچ جانے والے نوجوان کا تھا, تو ان کو بھی ہم پروگرام میں بلانے کی کوشش کریں گے. اور سامعین, اس کے ساتھ ہی میں آپ سے اجازت چاہوں گی, آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی. آپ کے کمنٹس بھیجتے رہیے, ہم انہیں ضرور اپنے پروگراموں میں شامل کریں گے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.